su čuče lečeca, nesčit ganda bieca. Satyacha nirvikcha, manma vishwasacha. Geetacha sangeetacha, utsahako rangcha. Khojcha khabarcha, ani aafno paancha. Radio Vision.
Radio Vision, tapaiko radio, tapaikai awaz.
नमस्कार. हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ. तपाईँ हामीलाई रेडियो भिजन 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.radiovision.com.np अनि हाम्रो पात्रो एप्लिकेशनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियो भिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ. तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि चिन्ता गर्नु पर्दैन. अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक साता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ. हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौं. अझ भनौं, तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं. जस अन्तर्गत विगत केही श्रृङ्खलादेखि हामी कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौं. आज कार्यक्रम स्पर्शको 10 अङ्कमा साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको 6 श्रृङ्खलाको वाचन हो. कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको 6 श्रृङ्खलाको वाचन अब सुरु हुन्छ. एक बोतल वाइन सिद्ध्याएपछि साहसपूर्वक उनले त्यो चिट्ठी खोलिन्. मनसुनी, थाहा छैन तिमी मेरा मनबाट प्रसारित यी शब्दहरूलाई कुन रूपले हेर्छौ या हेर्दै नहेरी मेटाइदिन्छौ, तर मलाई तिम्रो अनन्तताले निकै पिरोलेको छ. तिमी मलाई प्रेम नगर तर यसरी बेखबर नभइदेऊ. आजकल मेरो जिन्दगी बदलिएको छ मनसुनी, रहर सपना र अनुभूति सबै फेरिएको छ. थाहा छैन किन बिर्सिन सक्दिन तिमीलाई, किन सम्हालिँदैन आफ्नो मन. तिमीलाई मनले आफ्नो थान्नुमा यति धेरै अप्ठ्यारो भोग्नु पर्ला भन्ने लागेको थिएन मलाई, तर तिमीलाई प्राप्त गर्न नसकेर छटपटाउने मनको व्याख्या खै कसरी गरौँ. म यस्तो लाग्छ म मरिरहेको छु दिन प्रतिदिन, र पनि तिम्रो तस्विर उभिरहन्छ आँखा अगाडि. म साँच्चिकै एक्लो भएको छु यति बेला. हेर्नलाई त घर छ, परिवार सँगै छन्, तर म नितान्त एक्लो छु. तिमीलाई भेटेपछि म कहिले उनीहरूको हुन सकिनँ. एउटै बेडमा सुतेकी स्वास्नी मलाई मेरी स्वास्नी हो जस्तो लाग्दैन. म के गरौँ मनसुनी, कसरी बाँकी रहेको जिन्दगी बिताउँ. तिमीलाई लाग्दो हो यो कस्तो स्वार्थी पुरुष हो, घरमा स्वास्नी छोराछोरी हुँदाहुँदै मलाई प्रेम गर्छु भन्छ. तर तिमी मान या नमान, मैले तिम्रो यादमा हरेक रात तारा गनेर बिताएको छु. मनसुनी, तिमीलाई प्रेम गर्ने मेरो कुनै योजना थिएन, न कुनै नियत नै थियो तिमीसँग नजिकिनुको. नसोचेको एक सपना जस्तै तिमी भेटियो. त्यो पहिलो भेटमै मलाई तिमी आफ्नो लागेकी थियौ. मलाई कहिले लागेन तिमी मेरी होइनौ या तिमी अरूको हुनेछौ.
आप अपने
तिमी म भन्दा उमेरले निकै सानी छौ। तिमीले मलाई प्रेम गर्ने कुरा सोच्नु त के कल्पना पनि गर्न सक्दिनौ होला, तर मैले तिमीलाई बिर्सिन सकिन मनसुने। बिर्सने कोसिस नगरेको होइन, पटक पटक आइरहन्छौ तिमी आँखामा। तिमीले छोडेर गए पनि तिम्रो चञ्चल अनुहार र धारिलो हेराई मेरो मुटुमा गढेर बसेको छ, जसलाई निकै प्रयत्नका बावजुद पनि मैले निकाल्न सकिनँ। थाहा छैन तिमीले मलाई कति सम्झिन्छौ, तर मैले तिमीलाई कुनै बेला बिर्सेर बाँचेको छैन। अब त यस्तो लाग्छ तिमीलाई सम्झेर जिन्दगी बिताउनु नै मेरो नियति बनेको छ। तिम्रो स्मृतिमा कति मेरो सम्झना छ भने यो पत्रको जवाफ लेख्नु, तिमीलाई प्रेम गरेर रित्तिएको अझ भनौँ नाङ्गिएको दर्शनजी। यति बेला मनसुनीलाई लाग्यो सायद उनले पनि प्रेम गर्छिन् उसलाई, ऊ बिना पूर्ण हुन सकेकी पनि त छैनन्। छाडेर आएकी त हुँ उनलाई, फेरि किन बसिरहेछन् म भित्राउने? आखिर मैले बिर्सन नसकेकै हो त उनलाई, छोडेर हिँडेपछि त भुल्नुपर्ने, मान्छेहरूको भिडमा नयाँ सुरुवात गर्न सक्नुपर्ने, यो उमेरमा पनि एक्लो बाँच्नुको रहर किन बोल्यो जिन्दगीले? उनी अशान्त हुन्छन्, उनी न अरूको हुन सकिन्, न दर्शनजीलाई तिमी मेरो हौ भन्न नै सक्छिन्। उनलाई यथार्थ अनुभूत हुँदै गयो, कसैले जताएको आफ्नोपन जसको मनमा पनि बास गर्छ, माया गर्नेलाई माया दिने मानव संवेदना समाजले निर्धारण गर्दैमा निर्धारित भएकै कहाँ छ र? मात्रै कुण्ठा जन्माउनुलाई संस्कार र सभ्यता मानेर कति बस्नु म? यहाँनिर उनी कमजोर हुँदै थिइन्, उनलाई थाहा थिएन प्रेम कस्तो हुनुपर्थ्यो, स्वीकृत वा अस्वीकृत। थाहा हुँदाहुँदै पनि किन रोकिँदैन मनको तरङ्ग? उनी विचलित थिइन्, कुण्ठित थिइन्। उनले खोजेको उन्मुक्ति उनीबाटै बन्धित भएको थियो, अस्वीकृत प्रेमले उनलाई बाँधिरह्यो। उनले आफ्नो यौवनलाई ढाँटिरहन्, भावना र संवेगलाई आफैभित्र नियन्त्रण गरेर आफूलाई कठोर बनाउँदै लगिन्। आज उनको यौवन रित्तिँदैछ खाली भएर, एकअर्कामा नसाटिएको प्रेममा बाँच्नुको अर्थ खोज्दै जाँदा समुद्र बीचको एक्लो टापु जस्तो लाग्छ आफ्नै जिन्दगी उनलाई। मैले उनलाई बिर्सेर बाहिर आफ्नो प्यास मेटाउन किन सक्दिनँ? न उसलाई अपनाएर आफू पूर्ण हुन सक्छु, यो कस्तो खेल हो नियतिको? उनको विपनाको यथार्थले उनलाई शून्य बनाउँदै लैजान्छ। आजभोलि सबै दुख्छ, आँखा मन रित्तिँदै गएका रहर सबै दुखिरहेछ, अन्त्यहीन पर्खाई अनि त्यो रात विचित्रको भोगाई सबै दुख्छ। रित्तो समयले शून्य पारेको आफ्नो छाती अतृप्त चाहनाहरू माझको अपुरो यात्रा थाहा छैन कुन बिन्दुमा रोकिन्छ, तर उनीभित्रको विश्वास विवेक र समर्पणले उनलाई नै खाली पारेको छ, एक्लो र रित्तो बनाएको छ। एउटा दन्त्यकथा जस्तो मान्छेको इतिहासमा विकृत हुँदै जाँदा आफ्नै चाहनाका परिभाषाहरू फेरिँदै गएर सपना र लक्ष्य, कथा र व्यथा उस्तै, पीडाको अभिलेख उस्तै, लुकाएर थुप्रै यथार्थ उनी हाँसिरहन्। बाहिर पानी परिरहँदा लाग्छ दन्दनी दन्किरहने मनको आगो किन निभाउँदैन बर्सातको पानीले, किन मेटिँदैन मनको तिर्खा नदी जस्तै बगिरहँदा आँसुमा, किन पोखिँदैन प्रभात मेरो कुमारी रहरहरूमा? मनसुनी एकाएक सोध्न पुग्छिन् आफू माथिको शून्य आकाशलाई। न दर्शनजी बदलिए, उनको मथिङ्गलमा हाबी भएको दर्शनजीको चरित्र सजिलै पाखा लगाउन सकिनन् मनसुनीले। एक घाइते मन लिएर बाँचेकी युवती जसमा सबै सम्वेगहरू थिए, आफ्नो लागे पनि त आफ्नो बनाउन सकिँदैन अर्काको लोग्नेलाई, दर्शनजीलाई छातीमा लुकाएर बाँच्नुको पीडा निकै गहिरो हुँदै थियो मनसुनीभित्र। प्रेमको रूप यस्तो पनि हुँदो रहेछ, नजान्दा नजान्दै पनि मनसुनीले ती क्षणहरूलाई अप्ठ्यारोसँग बाँचिन्, नबुझ्दा नबुझ्दै पनि उनले दर्शनजीलाई अपनाइरहन्। बेहिसाब बगेर पीडाहरू समय बितिरहेको थियो, सायद म तिम्रो प्रेममा रित्तिसकेकी रहेछु कहिलेकाहीँ सोच्थिन् उनी। दर्शनजीबाट भागेपछि आज उनलाई अनुभूत भइरहेको छ, मनसुनीको सम्झनामा दर्शनजी जति रोएका छन् सायद त्यति नै उनी पनि तडपेकी छन्, गाँठो पारेर मनलाई सम्हालेकी छन् उनले बैंसको आगो जस्तै। छ वर्षको अन्तरालमा दर्शनजीको प्रेमले उनलाई गहिरोसँग बाँधेको छ, जिउनु र मर्नुको यथार्थ बीच जिउनुपर्छ भन्ने लागेपछि उनी भावुक हुँदै नेपाल फर्किन्छन्। एप्पलको नयाँ मोडल आइसक्यो कि यो पुरानो मोबाइल चलाइरहेको? मैले त हिजैदेखि घरमा फ्यालिदिएँ पुरानो आइफोन 75,000 रे, हिजै नेटमा हेरेको क्या खतरा मोडल छ। डाइरेक्ट युट्युब गुगल इन्टरनेटको मात्रै 9 अप्सन। मैले त लिने जिद्दी गरेको छु घरमा, त पनि लिइहाल। आफ्नो त ममले पैसै दिँदैनन् यार, सजिलै त कसको बाबुआमाले दिन्छन् र घर छोड्ने धम्की दिनुपर्छ कि? ए मुला, जाब आइफोनको लागि कसले घर छोड्ने धम्की दिन्छ? दिनै परे पल्सरको लागि नै दिने नि। त्यो पनि हो यार, मजाले घुम्न पाइन्छ छप्की लिएर। ए साँच्ची, अनितासँग कहिलेदेखि ब्रेकअप तेरो? ए मुला, प्याचअप नै कहिले थियो र? गफ नदे, मैले नदेखे हो र? अस्ति ठमेलको गेस्ट हाउसबाट के गरेर निस्केको नि? त्यो त इन्जोय मात्र थियो यार, कसले लभ गर्छ त्यस्तैलाई? मोज गर्नुपर्छ केटा, जिन्दगी भने यही हो। 14 वर्षीय कलिली केटीको बिहे गर्ने जितको खबरले रन्थिनिँदै फर्किएको मनसुनीको मन झनै डल्लो पर्छ। यी कलेजको ड्रेसमा टाई सुट लगाएका भर्खरै जुङ्गाको रेखी बस्दै गरेका दुई कलिला युवकहरूको वार्तालापले कस्तो सजिलो व्याख्या जिन्दगीको यी कलिला आँखामा, कति सहज बुझाई चढ्नै नसकिने पहाड जस्तो अप्ठ्यारो वर्तमानको। साँच्चै बदलिसकेछ समय, अनि बदलिसकेछन् आजका युवाहरूको सोचाइको श्रृङ्खला। प्रविधिको विकासमा भएको सभ्यताको आमूल परिवर्तन जसले समेटेको मान्छेको विकृत रूप, अनि विकृत संस्कृति जसलाई अपनाएर मक्कै पर्दै गएको आधुनिक समाज, थाहा छैन कुन तहको भौतिक मनोविज्ञानले समेट्न सक्छ, तर भर्खर कलेज पढ्ने आजका युवाहरूको यथार्थ चित्रण हो यो। नेपाल फर्केपछि काठमाडौँमा घर किन्नु अघि केही दिन अवस्थीकोमा बसेकी थिइन् उनी। 6 वर्ष अघि कि अवस्थी र अहिले कि अवस्थीमा धेरै परिवर्तन आएको थियो। अनुहारका रेखाहरू बढेका थिए, पहिले भद्दा शरीर झन भद्दा भएको थियो। सुनकेसरा रानीको कथा सुन्ने उसकी छोरी हलक्कै बढेकी थिए। हाफकटु र सेन्डो लगाएर स्कुटरमा हिँड्न थालेकी थिए। एक दिन एकाएक रुँदै फोन गरी अवस्थीले, मनसुनी छिटो आऊ न, म बर्बाद भएँ, मेरी छोरीले मलाई डुबाउने भई। किन, के भयो भन्दै उनी हतार हतार अवस्थीकोमा पुगेकी थिइन्। घरमा पुग्दा दुवै आमा छोरी आफ्नो कोठामा रोइरहेका थिए। बैठकमा एउटा 17-18 वर्षको युवक झोक्राइरहेको अवस्थामा थियो। के भयो, किन यसरी फोन गरेको? मनसुनी सिधै अवस्थीको कोठामा गइन्। हेर न मनसुनी, सपनाले गर्नु गरेछ, म बर्बाद भएँ, मलाई मेरी छोरीले डुबाउने भए। होइन, भएको के हो, राम्रोसँग भन् त, उनी आत्तिँदै सोच्छिन्। मम्मी, ऊ मेरो प्रेमी हो, मेरो पेटमा उसको बच्चा छ, म बिहे गर्न चाहन्छु उसँग, होइन भने मेरो लास पाउनुहुनेछ, भन्छे सपनाले। बल्ल 14 वर्ष पुगेकी छ, हेर्न अब म के गरौँ। अवस्थी झन् रुन थाली, हे भगवान्। उनी आश्चर्य मात्र होइन हैरान भइन्। बल्ल 14 वर्ष पुगेकी किशोरी छोरीको डाइलगले बिहोल भएकी अवस्थीले सुनाएको यथार्थले मनसुनीको दिमाग शून्य हुन्छ। एकछिन स्तब्ध हुन्छिन् उनी, चुपचाप उठेर सपनाको कोठामा पुग्छिन्। सपना, के भयो नानु, किन रोएकी? उनले थाहै नपाए जस्तो गरी सोच्छिन्। आन्टी, म उसलाई प्रेम गर्छु, आँखाको आँसु पुस्दै भन्छे सपना। कसलाई नानु? उनले अझै बुझ फसाउँछिन्। बाहिर बैठक रुममा छ नि राज। हो, उसलाई। ए, अनि किन रोएको त? मेरो पेटमा हाम्रो बच्चा छ, मम्मीले मेरो बिहे गर्न मानिसिन् न, म के गरौँ? मनसुनी झनी जिल्ला पर्छिन्। यो कलिली केटीले सहज रूपमा आफ्नो प्रेम र पेटको बच्चाको कुरा गरिरहँदा, नानु तिम्रो उमेरै भएको छैन नि त बिहे गर्नलाई, त्यसैले नमानेको होला मम्मीले। 20 वर्ष नपुगी त बच्चा जन्माउन खतरा हुन्छ भन्ने त तिमीलाई पनि थाहा थियो नि, होइन र? फेरि किन यो सब गरेकी त? थाहा छैन आन्टी, म उसलाई प्रेम गर्छु, बस म उसँग बिहे गर्न चाहन्छु, मम्मीलाई सम्झाइसियो हजुरले। उसले उल्टे मनसुनीलाई सिकाई मम्मीलाई सम्झाइसियो भन्दै। मनसुनी मौन हुन्छिन् सपना र उसको कुराले। उनलाई हिजो जस्तो लाग्छ उसको न्वारन भएको, आजै हो जस्तो लाग्छ समातेर नाङ्गै नुहाइदिएको, तर ऊ त ठुली भइसकेछ, उमेरको तातोले उसलाई धोइसकेछ। केटाकेटी ठानेर उसलाई जिस्क्याउनुको मतलब त मैले पो बुझिनछु भन्ने लाग्यो मनसुनीलाई। युरोप अमेरिकामा 12 वर्ष पुगेका केटीको बोयफ्रेन्ड भएन भने त डाक्टरकोमा जानुपर्छ रे, बुझिस्यो? म त 14 वर्ष पुगिसकेँ, कति नै युरोप अमेरिका घुमेर आए जस्तो गरी भन्छे उसले। उसले बिर्से पनि मनसुनीलाई सम्झना छ सुनकेसरा रानीको कथा सुनाएको थियो रात। तोते बोलीमा उसले म पनि राजकुमारी बन्नुपर्छ है भनेकी थिए त्यति बेला। धेरै पढ्नुपर्छ राजकुमारी बन्नलाई भनेकी थिइन् मनसुनीले। अब धेरै पढ्छु भनेकी थिए उसले पनि। 6 वर्षको अन्तरमा धेरै परिवर्तन भइसे हो, लभको कुरा गर्छे, अफेयरको परिभाषा छाड्छे, यी सबै कुरा जस्तै सम्बन्धलाई पनि बुझेकी होली त उसले। प्रेमको मतलब थाहा पाउने भइसकेकै हो त उसको बौद्धिक तथा शारीरिक संरचना। होइन भने भर्खर 14 पुगेकी केटीमा यस्तो उत्सुकता किन? आखिर के हो सम्बन्ध? के हो उसले बुझेको प्रेम? मनसुनीको मनमा प्रश्नमाथि प्रश्न उठ्छ उसको बिहेको कुराले। उसको यो आकर्षण र उत्सुकता यौन प्राप्ति बाहेक अरू केही लाग्दैन उनलाई। वास्तवमा प्रेम भनेकै शरीरले खोजेको यौन तृप्ति हो र यौन प्रेमको नाटकीय स्वरूप र सम्बन्ध त्यो बन्धन हो जसले अपेक्षा र आदेश जन्माउँछ, जसमा बाँधिएर सन्तान जन्माउनु बाहेक अरू केही देख्दैनन् उनी। चाहे त्यो प्रेम भनौँ या प्रमाण रूपी सम्बन्ध, यी दुवैको अन्तिम सत्य यौन नै हो र यौनको प्रतिफल सन्तान। फेरि किन अबुझ भयो? किन उसले त्यो कलिलो उमेरको ख्यालै नगरी पेट बोकी? मनमा हुटुटी चल्छ मनसुनीको। जतिसुकै भावुक भए पनि भावनामा मात्र सीमित भएको कहाँ छ र प्रेम? अन्तत उसले सम्बन्ध खोज्छ शारीरिक तृप्तिका लागि। यो समाज, सभ्यता, धर्म, परम्परा जस्ता कुरा त पछिका कुरा हुन् जसले मान्छेले मानिदिएको छ, तर एउटा सीमा हुनुपर्ने होइन र सम्वेक उत्पत्तिको? यस्तै कलिली केटीले के उठाउन सक्ली एक आमाको दायित्व? यो अवस्थीले गरेको गल्तीको परिणाम हो। उसले नै सुरु गरेकी थिए यो छाडा र स्वतन्त्र जीवनशैलीको सिलसिला। निकै तर्क वितर्क चल्छ मनमा। यदि सम्भोग नहुँदो हो त कसरी आकर्षित हुन्थ्यो होला मान्छे एकअर्कामा? होइन भने सम्बन्ध त चुइगम जस्तै भएको छ। अचेल मिठो लागुन्जेल चपाउने, मिठो लाग्न छोडेपछि थुकिदिने। कुनै भविष्य नभएको हाम्रो समाज हरेक सपनाहरू तुइँदै बाँच्नुपर्ने, समयका दासी हुँ भन्ने बिर्सेर सिनेमा, पप गीत, डान्स बार, इन्टरनेट र आफ्नै आमाको फ्री लाइफले प्रभाव पारेको उसको मन यति धेरै विचलित भइसकेछ कि 14 वर्षको उमेरमा उसले पेट बोकी एकछिन सोचेपछि मनसुनीले फेरि सम्झाउँछिन्, सपना हजुर तिम्रो उमेर कति भयो? 15 लागे आन्टी। अनि तिमीले बच्चा पाउन सक्छौ? निकै गाह्रो पो हुन्छ त बच्चा पाउन। सिजर गर्ने नि, एकछिन अल्मलिएर सजिलै भने उसले। सिजर भनेको के हो थाहा छ तिमीलाई? अपरेसन त हो नि। उफ, निकै असन्तुलित हुन्छ मनसुनीको मन उसको प्रजनन प्रतिको सहज जवाफले। र पनि फेरि सम्हालिएर भन्छिन् उनी, अपरेसन सामान्य कुरा होइन सपना, पेट चिर्ने कुरा हो। त्यसमाथि तिम्रो पाठेघरको विकास राम्रोसँग भएको पनि छैन, यस्तो बेलामा बच्चा जन्माउनु राम्रो हुँदैन। तिम्रो मम्मीले एबोर्सनको कुरा गरेकी छन्, पछि उमेर पुगेपछि ती केटासँग तिम्रो विवाह गरे हुँदैन र? तपाईँ डाक्टर हो या तपाईँले बच्चा जन्माउनु भएको छ? एक्कासी उसले प्रतिप्रश्न गरी मनसुनीलाई। उनी जस्किन, नमिठो लाग्यो। उसले फेरि थपे, एभर्सन राम्रो कुरा हो, पछि बच्चा भएन भने मलाई हेला गर्दिन उसले, त्यही कारणले अर्की बिहे गरेको हेर्नु म। यति धेरै कुरा थाहा रहेछ, फेरि किन 14 वर्षमा पेट बोकेकी त? मनसुनी पनि थर्काएको भाषामा बोलिन्, प्रेम के हो तपाईँलाई के थाहा आन्टी? मलाई तपाईँ जस्तो बुढी कन्या बस्नु छैन। उसले आफूभन्दा ठुलालाई गर्नुपर्ने आदर सम्मानका सबै सीमालाई मेटेर बोली। मनसुनीलाई यस्तो लाग्यो, उनले माया गरेर आफ्नो हत्केलामा खेलाइरहेको फूलले एकाएक कालो विशालु सर्प भएर छातीको बीच भागमा डस्यो र उनी अचेत जस्तै भइन्। उनी केही नबोली निस्किन् र सरासर हिँडिन्। थाहा छैन कुन तहमा उर्लेर सोची उसले, के बुझेर बिहेर बच्चाको चाहना तीव्र भयो उसमा, जसले उसलाई आफ्ना लाग्नेहरूप्रति पनि वितृष्णा जगाइदियो। तपाईँको रेडियो, तपाईँको आवाज, रेडियो भिजन 91.6 MHz तरङ्गमा यति बेला तपाईँ कार्यक्रम स्पर्श सुनिरहनु भएको छ। आज कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको छैटौँ श्रृङ्खलाको वाचन गरिरहेका छौँ। मनसुनीको मन निकै रन्थनियो। एउटी 14 वर्षकी केटीले च्यालेन्ज गरी उनलाई, प्रेम के हो के थाहा तपाईँलाई? मलाई तपाईँ जस्तो बुढीकन्या बस्नु छैन। बारम्बार गुन्जिरह्यो मनमा, आँखा चिम्म गर्यो, कान थुन्यो, फेरि त्यही वाक्य आइरह्यो। मानौ कि उनले केटी पाएनन् बिहे गर्न, या उमेर नै आएन प्रेम गर्ने। घर पुगेर उनले आफूलाई ऐना अगाडि उभिन्। अझै पनि तुलना गर्न हो भने ऊभन्दा रूपले आफू नै राम्री थिइन्। उमेरकै हिसाब गर्दा पनि 26 पुगेको न हो भर्खर। फर्केर हेर्ने हो भने पनि अझै पनि उनलाई प्रेम गर्छु बिहे गर्छु भन्नेहरूको लामै लाइन छ। र पनि उसले बुढीकन्ने भनी उनलाई निकै पिरोल्यो सपनाको कुराले मन सुनिएको मनलाई। उनी आफ्नो अप्ठ्यारो विगतसँग नराम्रोसँग ठोक्किन पुगिन्। हो, त्यति सजिलै बिहे गर्न सक्दिनँ म, मलाई विश्वास छैन अहिलेका मान्छेको सम्बन्धप्रति। सन्तान उत्पादन कारखाना बन्दैमा जिन्दगी कसरी पूर्ण हुन्छ? थाम्न नसकेर एक्लै बरबराइन् उनी। केही दिनमै उसको बिहे पक्का भयो। सपनाको जिद्दीको अगाडि अवस्थीले लाचार भएर घुँडा टेकी, ऊ बेहुली भई। प्रष्ट छैन आफ्नै निर्णय, स्पष्ट छैन भविष्यको बाटो। कलिलो अन्यल जस्ताको त्यस्तै थियो दुवैको अनुहारमा। सम्बन्धको बोझ कसरी उठाउली? स्वयं बच्ची छ, बच्चाकी आमा कसरी हुली? कसरी सम्हाल्ला जुङ्गाको रेखी नबसेको केटोले स्वास्नी र जन्मिने बच्चालाई? मनसुनले तर्क गरिरहिन् आफूसँग। प्रेमको मखुन्दो बोकेको अप्ठ्यारो पहिल्याउन सकेनन् उनीहरूले। यौवनको उन्माद थाम्न नसकेर छोरीलाई जिउँदै निल्ने परम्परागत सम्बन्धको समुद्रमा आफै हाम्फाली सपनाले। आखिर बिथुली छाडी अवस्थीको जीवनशैलीले उसैको छोरीको जिन्दगी। यति बेला सपना अन्मिएर गइसकेकी छ। घर सुनसान भएको अवस्थी चुपचाप आँसु बगाइरहेकी छ। मनसुनीलाई सहानुभूतिको साटो आक्रोश उत्पन्न भएको छ। त्यही आक्रोशमा उनले अवस्थीलाई 6 वर्ष अगाडि उसले गरेका कुरा सम्झाइन्, जसलाई उनले पटक पटक रोक्न सल्लाह दिएकी थिइन्। नेपाल आएपछि उनलाई फेरि पुरानो कुराको सम्झना हुन्छ। दर्शनजीको पारिवारिक जीवन र यहाँको सामाजिक सभ्यता उनको भावुकताभन्दा निकै फरक हुन्छ। न्युजिल्यान्डमा रहँदा उनलाई लागेको थियो, अब म दर्शनजीलाई अपनाउँछु, उनको प्रेमलाई आत्मसात गरेर नयाँ सुरुवात गर्छु। तर यहाँ आएपछि एकाएक उनको भावुकता तोडिन्छ। उनको मनले दर्शनजीलाई आफ्नो भन्न हिचकिचाउँछ। यो युरोप होइन, यहाँको समाज संस्कार अर्काको लोग्नेलाई प्रेम गर्न दिने खालको पनि हुँदैन। समाज विरुद्ध गइहाल्ने आँट उनले गर्न सक्दिनन्। यस्तै अदृश्य पीडाको पोको लिएर झन्डै 6 वर्षपछि नयनतारा दिदीकोमा पुग्छिन् उनी। नयनताराको लोग्नेले छोडिसकेछ, दुई छोरी लिएर बसेकी उनी निकै उदास भएकी रहेछन् आजभोलि। उमेरले धेरै फरक भए पनि उनीहरूबीच निकै घनिष्ठता थियो। कुनै बेला उनी मनसुनीलाई बहिनी भने पनि एक साथीको व्यवहार गर्छिन् सधैँ। लामो अन्तरालपछिको उनीहरूको भेट निकै उत्साहपूर्ण थियो। धेरै सम्पन्न नभए पनि जिन्दगी राम्रै चलाएकी उनले सानै उमेरमा बिहे गरेर छोरीहरू हुर्काएकी हुँ भन्ने गर्थिन्। आफूलाई सधैँ चुस्त दुरुस्त र नवयौवन सम्झने उनी बुढी हुन चाहन्नथिन् कहिले। तर समय नहो, पर्खिन्छ र कसैलाई? मनसुनीलाई देख्ने बित्तिकै अङ्गालो हाल्न आइन् उनी। निकै समयपछि आइपुगेकी मनसुनीको राम्रै स्वागत गरिन् उनले। मनमा के छ तर मुखले सबैलाई आफ्नो बनाउने कला सबैमा हुँदैन पनि, यस कुरामा निपुण छिन् नयनतारा। थियो यतिका समय, किन मलाई बिर्से कि? उनको प्रश्न तेर्सियो। सम्झेर त आएकी छु दिदी, मनसुनीले पनि मक्ख पर्दै भनिन्। होइन, तिमीले यतिका समय बिर्सेर बस्यौ। के गर्ने दिदी, जिन्दगी कहिले कहाँ हुँदो रहेछ। सम्झिएका कति कुराहरूलाई आफूले समेट्न नसकिने र समेटेका कति कुरा सम्झनाभित्र नपर्दा रहेछन्, उनी भावुक हुँदै बोलिन्। त्यो त हो, अनि बिहे गर्यौ त? विवाहको कुराले मनसुनीलाई एकाएक सपनाको कुरा याद आउँछ। प्रेम के हो तपाईँलाई के थाहा आन्टी? मलाई तपाईँ जस्तो बुढीकन्ने बस्नु छैन। मन चसक्क दुख्छ, उनी निराश हुँदै छैन भन्छिन्। किन नगरेकी त, समय भएन र? नयनताराले फेरि सोधिन्। खोइ, समय त भएको होला, मानसिकता नै तयार हुँदैन। किन नानी, अफियर छ र कतै? कसरी छ भन्नु दिदी? किन, के छ र त्यस्तो भन्न नमिल्ने? अरूको लोग्नेलाई कसरी प्रेमी भन्नु? के भने कि त्यस्तो हो त दिदी, एक प्रौढ पुरुषलाई कसरी प्रेम गर्छु भन्नु मैले? यो के भनेको तिमीले? मैले बुझिन। अफेयर छैन दिदी, कतै एउटा 40 वर्षीय पुरुषले मलाई प्रेम गर्छ, म बिना मर्छु भन्छ। झ्याल बाहिर हेर्दै मनभित्रको अप्ठ्यारो पहिलो पटक नयनतारालाई भन्छिन् उनी। अनि तिमीले? खोइ मलाई नै थाहा छैन मैले के गर्छु। यो त भएन नि, कि त तिमीले बिहे गर्नु पर्यो, कि त उसलाई नै आफ्नो ठान्नु पर्यो। यो सम्भव छैन दिदी, म अरूको लोग्नेलाई आफ्नो बनाउन सक्दिनँ। 41 नागेको पुरुष, त्यसमाथि पनि बच्चाको बाबुसँग म कसरी सुत्न सक्छु? ठाडै बोल्छिन् उनी। त्यसो भए केटा खोजिदिन्छु, बिहे गर। उसले के गर्छ? आँखा चिम्लिदेऊ। उनले पनि सिधै भन्छिन्, ऊ मर्छ दिदी। त्यसो भए तिमीलाई उसको माया लाग्छ? खोइ माया हो या अरू केही म बुझ्न सकिरहेकी छैन। होइन भने किन उसले मर्छ भन्ने पीडा तिमीलाई? थाहा छैन तर मर भन्न सकिनँ मैले। त्यसैले आएकी हो तिमी? हुनसक्छ, तर उसँग सम्बन्ध गाँस्नु मेरो लागि सम्भव छैन। यो त पागलपन हो, या तिमीले भुल्नुपर्छ या अपनाउनु पर्छ। त्यो दुवै हुन सक्दैन, म बिर्सनकै लागि भनेर भागेकी थिएँ तर फर्केर आएँ। अब के गर्छौ? यत्तिकै जिउँछु। पागल नबन, भनेको मान्छौ भने बिर्सिदेऊ उसलाई। ऊ मर्छ, मर्न देऊ। कसरी मर भनौ उसलाई, ऊ पागल भइसकेको छ। त्यसो हो भने तिमीले उसलाई अपनाउनै पर्छ। तिम्रो आन्तरिक मनले उसलाई माया गर्छ, तर दिमागले ऊ कसैको लोग्ने हो भनिरहन्छ। जति नै भने पनि मस्तिष्क भन्दा मन नै शक्तिशाली हुन्छ। तिमीले अहिलेसम्म बिहे नगरेर बस्नुको पछाडि ऊ प्रतिको तिमीभित्रको प्रेम नै हो। हुनसक्छ म उसलाई प्रेम गर्छु। जति नै भने पनि मस्तिष्क भन्दा मन नै शक्तिशाली हुन्छ। तिमीले अहिलेसम्म बिहे नगरेर बस्नुको पछाडि ऊ प्रतिको तिमीभित्रको प्रेम नै हो। उनले यथार्थबोध गराउन खोज्दै भनिन्, हुनसक्छ म उसलाई प्रेम गर्छु, त्यही सोचेर म नेपाल आएकी पनि हुँ, तर यहाँ आएपछि उसँग विवाह गरेर जिन्दगी बिताउने बारेमा मैले सोच्नै सकिनँ। त्यसो भए के गर्छौ त, यतिकै बस्छौ जिन्दगी भयो? उसँग अदृश्य प्रेम गरेर बाँच्न सक्छौ सधैँलाई? हेर मनसुनी, जिन्दगी धेरै लामो छ, तिमीले यो 8 वर्षमा भोगिसक्यो होला पीडा के हो। त्यसैले अब एउटा निर्णय गर कि उसैलाई अपनाऊ, होइन भने अर्को मान्छेसँग सम्बन्ध गाँस्छ। यसरी जिन्दगी चल्दैन, तिम्रो यौवन, तिम्रो रहर सबै मरिरहेका छन्। तिम्रो रहर सबै मरिरहेका छन्। तिमीले भोगेकै छैनौ त्यो स्वर्ग जो एक लोग्ने मान्छेबाट प्राप्त हुन्छ। के तिमीमा चाहना छैन? तिमीलाई मन लाग्दैन कसैले तिमीलाई अँगालोमा बाँधेर रातभर स्पर्श गरोस्, मायालु चुम्बन र यौवनसँग खेलोस्? मैले सोचेको छैन यी सब कुराहरू, उनले कठोर हुँदै भनिन्। तिमी ढाँटिरहेछौ आफूलाई, मलाई राम्रोसँग थाहा छ, मैले त्यो समय बिताइसकेको छु जहाँ तिमी छौ। यो प्राकृतिक पद्धतिलाई तिमीले आफूभित्र डुबाउन खोज्दैछौ। तिमी आफैप्रति अन्याय गर्दैछौ, यो सरासर गलत हो। जिन्दगी फेरि पाइँदैन, पाएको जिन्दगीमा नै सबै कुराको भोग गर्नुपर्छ। ती सम्भावित खुसी तिम्रो जिन्दगीमा पनि छन्। एकपटक आफैले खलबल्याएर हेर, बाढी आउनेछ उन्मादको। जिन्दगी उन्माद यौन शारीरिक स्पर्शले मात्र पूर्ण हुने वस्तु हो र दिदी? दिक्क मान्दै सोधिन् उनले। जीवन चलाउन सबै कुराको आवश्यकता हुन्छ। आफै हेर न, उसको स्पर्शहीन प्रेमले तिमीलाई कति धेरै खलबल्याएको छ, अपूर्ण छाडेको छ। तिम्रा खुसीहरूमा ग्रहण लागेका छन्। तिमी नै भन कि तिमी खुसी छौ? तिमीलाई एकान्तले पिरोलेको छैन? एकान्तले पिरोले पनि, पीडाले सताए पनि ऊ आइदिनुपर्छ भन्ने त छैन नि मनमा। यही नै र तिमी कमजोर छौ। तिम्रो आदर्शले तिमीलाई नै कमजोर पारेको छ। अहिलेको समयमा यस्तो खालको सम्बन्ध देख्दा दुनियाँ आश्चर्यमा पर्छ। तिमी त सधैँ परिवर्तन चाहने मान्छे, फेरि किन यस्तो भुमरीमा पर्यौ? नचाहँदा नचाहँदै पनि हुँदो रहेछ केही कुराहरू, सायद नियति भनेको यही हो। नियति भनेर चुपचाप बसेर पनि त्यो समस्याको समाधान हुँदैन। मान्छे एउटै सम्बन्धमा सन्तुष्ट हुन छाडिसकेका थुप्रै यथार्थ छन्, तर पनि टुक्रिएको मन पूर्ण हुन्छ भन्ने विश्वास छैन मनसुनीलाई। हरेक ठाउँमा चोइटिँदै बाँचेको जिन्दगी अझै अतृप्त हुन्छ, र पनि पूर्ण हुनुको नाममा हरेक दिन चोइटिरहन्छन्। वाइन लाग्दै गएपछि नयनतारा खुल्दै गइन्। उनका बुढेसकालका थुप्रै साथीहरूका बारेमा चर्चा चल्यो। उनी आफूलाई एक 18 वर्षीय युवती सम्झिन्छन्। त्यही काउकुती, त्यही चञ्चलता भर्न खोज्ने उनले कहिले आफूलाई बच्चाकी आमा हुँ भन्दैनन्। भर्खर जुङ्गा उमारेकादेखि वयोवृद्धसम्म उनको आकर्षणमा तानिएका छन् रे। सबैलाई प्रयोग गर्नुपर्छ तर आफू प्रयोग हुनु हुँदैन भन्ने उनको तर्कमा कतिको सत्यता छ त्यो उनीले थाहा होला। अरूलाई प्रयोग गर्दा आफू पनि प्रयोग भइन्छ भन्ने कुरा बिर्सेकी उनले बेला बेला निराश हुँदै सम्झाउँछिन् मनसुनीलाई। रात निकै भइसक्यो। आएदेखि नै नयन ताराका छोरीहरूलाई घरमा नदेखेपछि मनसुनीले छोरीहरूको कुरा गरिन्। म्याडमहरूको आउने बेलै भएको छैन। सबै कुरा उमेरमा गर्नुपर्छ बहिनी। समयले कसैले पर्खिँदैन। जिन्दगी निकै रमाइलो छ जसलाई भोगेर हेर तिमीले पनि। तपाईँलाई त पर्खिरहेकै छ त दिदी। भिनाजुलाई छाडेर पनि तपाईँ यति खुसी देखिनुहुन्छ। मनसुनीले व्यङ्गै हान्छिन्। त्यो त हो तर पनि समयमा जस्तो पछि हुँदैन। मलाई नि हेर न, आजकल मभन्दा मेरा छोरी अगाडि छन्। अब उनीहरूको दिन आएको छ। गिलासमा बचेको हुस्की रित्याउँदै बोलिन् उनी। त्यो त आफ्नै ठाउँमा छ नि दिदी। छोरीको उमेरसँग आफूलाई तुलना गर्न त कसरी मिल्छ र? मिल्दैन। तर आजकल मेरा साथीहरूले मलाई छाडेर मेरा छोरीहरूलाई फोन गर्छन्, लुकी लुकी भेट्छन्। आफ्नै छोरीहरूले ओभरट्र्याक गरेर हिँड्दा निकै मन दुख्छ। लोग्ने मान्छेको विश्वास हुँदैन मनसुनी। लामो सुस्केरासँगै उनी आफ्नो वास्तविकतामा झरिन्। नयन ताराको कुराले मनसुनी आश्चर्यमा परिन्। आफूलाई निकै खुसी बताइरहेकी उनी जति बुझ्यो उति नाङ्गिँदै जान थालिन्। आफ्ना पुरुष साथीहरूले आफ्नै अगाडि छोरीहरूलाई प्रयोग गरेको लाजमर्दो वर्तमान खुतल्दै आफूलाई निराश बनाएकी नयन तारा आफूलाई जति व्यस्त देखाउन खोजे पनि साँच्चिकै उदास र एक्लो भएकी थिइन्। रातको 10 बजिसक्दा पनि छोरीहरू आएका थिएनन्। उनको उदासीलाई मनसुनीले केही भनिनन्। सधैँ यस्तै हो। 11-12 वर्ष मेमसाबहरू आउँदा यिनीहरूका बाबुले छोडे पनि म यिनीहरूकै लागि भनेर बसेँ। हेर न, आज मेरै छोरीहरूले मलाई नै एक्लो पारेका छन्। मनसुनी मौन बसेको देखेर नयनताराले मोबाइल चलाउँदै भनिन्। उनी मोबाइलमै व्यस्त छिन्। फोन छाडी म्यासेज, म्यासेज छोड्यो फोन। मनसुनी खाली भइन्, एक्लै वाइन पिइरहन्। कुरा सुरु गर्यो, फेरि बच्छ मोबाइल एकछिन है भन्दै हराउने सिलसिला निकै बढ्यो। रात बढ्दै जाँदा व्यस्तता बढ्दै जाँदो रहेछ। मोबाइल मेरो पनि छ, अनलाइनमा म पनि बस्न सक्छु, तर खोइ त मेरा साथीहरू, खोइ त म व्यस्त हुन सकेको, के ममा एक युवतीमा हुने गुण छैन? म किन सोच्न सक्दिनँ यस्ता कुराहरू? म भन्न सक्दिनँ किन नयन ताराले जस्तै आई मिस यु 10 जनालाई एकैपल्ट? प्रश्न गर्छिन् आफूले आफैलाई। कसैले जिस्काइहाले पनि मुखभरि जवाफ दिन हिँडेको बिर्सिन्छ उनको मनले। कडा मिजाजका कारण मनसुनी सधैँ एक्लै पर्छिन्। उनले कहिले पनि आफूलाई बनाएर प्रस्तुत गर्न जान्दिनन्। बोल्नेको पिठो भिक्षा भने जस्तै रहेछन् सम्बन्ध पनि। हुन त उनलाई चाहना हुँदैन यसरी साथी बनाउन। आफ्नो भनेर ठिक्क पार्ने बानी नभएकैले होला व्यस्तता नबढेको। केही दिनको उनीसँगको बसाइले उनलाई अचम्मको संसारमा लग्यो। हरेक खाले मान्छेभित्रका विचार र चाहनालाई अध्ययन गर्दै जाँदा उनलाई नाङ्गो लाग्छ मान्छेको बाँचेको समय र खोक्रो भेटिन्छ मान्छेको जिन्दगी। रक्सी लागेपछि नयन तारा बैठकमै घुर्न थालिन्। मनसुनी घोत लिन थाल्छिन् आफ्नै जिन्दगीमा। करिब 12 बजे कलबेल बज्छ, नयन तारा उठ्दिनन्। निकै बजेपछि मनसुनी को हो भन्दै ढोकामा पुग्छिन्। अरू को हुन्छ? तपाईँकी छोरीहरू, बाहिरबाट आवाज आउँछ। मनसुनीले ढोका खोलिन्। अब आफ्नै छोरी पनि चिन्न छोड्नु भयो कि क्या हो भन्दै हाफ कट र आधी शरीर देखिने टी सर्ट लगाएका, राति पनि प्रष्ट देखिने फुल मेकअपमा, पदैबाट गन्दा आउने पर्फ्युम छरेका नयन ताराका छोरीहरूसँगै एक अधवैंश लोग्ने मान्छेभित्र चिर्छन्। रेडियो श्रोताहरू, हरेक सिजन रेडियोभिजन 91 दशमलव समयका हर्ष, त्यसै गरी www.radiovision.com.np मार्फत तपाईँ हामीलाई सुनिरहनु भएको छ र तपाईँ कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ। कार्यक्रम स्पर्शमा हामी विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन गरेर तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ। यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ। दिदीज्यू तपाईँ पो कहिले आउनुभएको? मनसुनीलाई देखेपछि उनीहरू आश्चर्य हुँदै बोल्छन्। भयो केही महिना। अनि कति ढिलो गरेको त घर आउन? ऊ दिदीज्यू आज पार्टी थियो क्या, कति मस्ती गर्यो, समय बितेको पत्तै भएन, ठुली चाहिँ बोली, क्या मजा भयो है आज, सानी चाहिँ युवाको हात समाउँदै चम्की, अनि दिज्यू न्युजिल्यान्ड कस्तो छ भन्दै ठुले चाहिँ किचनमा छिरेर केही प्लेट र तिनवटा गिलास लिएर आए। उनीहरू आफूले लिएर आएको खानेकुरा र रक्सी खान थाले। दिजु पनि खाइसो न, सानीले भने। नाइ मैले खाना खाइसकेँ, उनले भनिन्। आज दिजु नभएको भए अहिलेसम्म कलबेल थिचिरहेकै हुन्थ्यो, यो वक्ततिर हेर्दै सानीले भने। मनसुनी उनीहरूलाई हेरिरहन्, सुन्दर शरीर, सेक्सी पहिरन, न रातको मतलब छ न आमाको, आफ्नै मस्त दुनियाँ छ उनीहरूको। आजको सेलिब्रिटी देख्यौ तिमीले, न बोल्ने ढङ्ग छ, न कुनै चाम, यो सब मिडियाको कमाल हो। त्यही त भन्या, न हेयर स्टाइल गतिलो थियो, न लुगा लगाउने तमिज। लोग बिना जाने क्या क्या को क्या बना देते है, उससे अच्छो तो हम लग रहे थे कि नहीं, हाँस्ते भनी सानीले। उनीहरूको कुरामा रुचि नलागेपछि मनसुनीलाई त्यहाँ बसिरहन उचित लाग्दैन, तिमीहरू खाँदै गर, म चाहिँ सुत्न जान्छु भन्दै मनसुनी सुत्न हिँडिन्। ओके दिज्यू, गुड नाइट, तिनैजना एकैसाथ बोल्छन्। सायद उनीहरूलाई मनसुनी गइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो। बिहान अबेलासम्म सुती छन् उनी, बिउ जाँदा 8 बजिसकेको थियो, घरमा कोही उठेका थिएनन्। उनले नयनतारालाई उठाइन्, भान्सामा गएर चिया बनाइन्, तातो पानी तताएर नयनताराले दिइन्। हिजो रक्सी बढी भएकाले नयनतारा टाउको समातेर बसेकी थिइन्। तातो पानी खाएपछि उनलाई उल्टी भयो, राति पानी कम, रक्सी बढी भएकाले यस्तो भएको हो, फेरि तपाईँलाई विस्की नै खानुपर्ने, यो कालो चिया खानु ठिक हुन्छ भन्दै उनले नयनतारालाई चिया दिइन्। अनि 3 कप कालो चिया लिएर छोरीहरूको ढोका ढकढकाउँछिन्। उनीहरूले ढोका खोल्दैनन्। अहिले कहाँ उठ्छन् मेम साहबहरू, नयनतारा वितृष्णापूर्वक बोल्छिन्। एकछिन ढोका हानेपछि ठुले चाहिँ के हो भन्दै आँखा मिस्दै उठ्छे। गुड मर्निङ, उनले मुस्कुराउँदै चिया अगाडि सारिन्। दिजियो हामी अघि मात्र सुतेका थियौँ, लाडे चाहिँ बोलियो, किन ढिला गरेको त, तिमीहरू जस्ता मोडर्न केटीहरूको टाइम टेबल छैन भन्दै उनी कोठाभित्र छिर्छिन्। कभी कभी हो जाता है, ओ जे लाडिएर बोल्छे। युवक र सानी एकै ठाउँमा डल्लो परेर सुतिरहेका थिए। मनसुनीले उनीहरूले उडेको उड्ने फालिदिन्छन्। नगरिसु न मम, हजुरकाले डिस्टर्ब गरिसिन्छ, ओ झोक्किँदै बोल्छे। नानु म हो, तिमीहरूलाई चिया खुवाउन मन थियो त्यसैले, मनसुनीको आवाज सुनेपछि ऊ के अप्ठ्यारो माने। युवक उठेर गुड मर्निङ दिजु भन्दै बाथरूम गयो। उनीहरू चुपचाप बेडमा बसेर चिया खाए। उनीहरूको स्वतन्त्रतामा हस्तक्षेप गरिरहेछु भन्ने लाग्यो उनलाई। तिमीहरूलाई डिस्टर्ब गरेको भए सरी ल, उनले सानीको अनुहारमा हेर्दै भनिन्। निदाउनै पाएको थिएन कि दिज्यू, त्यसैले, उसले स्पष्टीकरण दिन खोजी। घोक्रे युवक च्यापेर सुतेपछि के को निन्द्रा लाग्थ्यो त, मन मन हुँदाहुँदै रोक्छिन् र भन्छिन्, टाइममा सुत्नु पर्थ्यो, लेट नाइट बस्नु र बिहान अबेरसम्म सुत्नु राम्रो होइन, तिमीहरू जस्ता केटीको टाइम टेबल अनिवार्य हुनुपर्छ। युवक मनसुनीलाई वितृष्णापूर्वक हेरिरहेको थियो। सायद उसले के सोचिरहेको थियो, सायद उसले सोचिरहेको थियो एक दिन आउने पाहुनाको यत्रो है कम। ऊ चिया खाएर गयो, उसलाई पुर्याउन दुवै गेटसम्म पुगे। बिहानको खाना मनसुनीले नै बनाइन्। छोरीहरू खाना खाएर बाहिर निस्के। मनसुनी र नयनतारा गफ गरेर दिनभर घरमै बसे। साँझपख बैठकमा बसेर उनीहरू चिया खाइरहेका थिए। नयनताराको फोन आयो, उनी फोन उठाउन बाहिर गइन्। फोन राखेपछि उनी हस्याङ फस्याङ गर्दै बैठकमा आइन्। कोठा ठिक पार्दै भान्सामा पुगिन्। मनसुनी छक्क पर्दै सोधिन्, के भो, किन आत्तिएको यसरी? उनको प्रश्नको जवाफै नदिए उनी यता र उता गरिरहिन्। निकै बेर यताउता गरेपछि पाहुना आउँदैछन् भन्ने भन्दै मनसुनीलाई सतर्क गराइन्। उनी अल्मलिँदै भान्साको डाइनिङ टेबलमा गएर बसिन्। यत्तिकैमा कोही लोग्ने मान्छे भित्र छिर्यो। उसले लगाएको अत्तरको गन्ध ऊभन्दा पहिले मनसुनीको नाकमा ठोकिँदै बैठकमा छिर्यो। उनी उसको स्वागतमा व्यस्त रहिन्। मनसुनी के गर्नु के नगर्नु भएर छोरीघरको कोठामा छिरिन्। पहिले भलाकुसारी सिद्ध्याएर बल्ल नयनताराले मनसुनीलाई बोलाइन्। उनलाई अप्ठ्यारो लाग्यो सिधै बैठकमा जान। नयनताराले बोलाइरहेपछि उनी हातमा पानीको ट्रे बोकेर बैठकमा छिरिन्। उहाँसँग परिचय गर, उहाँ हाम्रो भौतिक तथा योजना मन्त्री सुधीर, मनसुनीले नमस्कार गरिन्। उमेरी बहिनी मनसुनी, मनसुनीको परिचय पनि उनी आफैले दिइन्। बहिनी त होइन होला, उसले निधार खुम्च्याउँदै भन्यो, किन अनुहार कतैबाट मिल्दैन? पाँचवटा औँला उस्तै भएको देख्नु भएको छ र? नयनतारा पड्किन्, कुनै न कुनै स्वरूप मिल्न जान्छ, तपाईँको बहिनी त हुँदै होइन, उसले अड्डी लियो मनसुनी नयनताराको बहिनी होइन भनेर। मनसुनी चुपचाप बसेको देखेर उसले भन्यो, तपाईँ नै भनिदिनुहोस् न, तपाईँ नयनताराको बहिनी हो कि होइन? आफ्नै आमाले जन्माएकालाई मात्रै भाइ बहिनी भन्ने हो कि उमेरमा साना भएकालाई पनि भन्न मिल्छ? भनिन् मनसुनीले। मनसुनीको कुरा सुनेर उपुरै मुखै खोलेर हाँस्यो। यो बानी भने पक्कै मिल्दो रहेछ, प्रश्नलाई प्रश्न नै जवाब दिने। हे ऊ हाँसिरह्यो। अब त विश्वास लाग्यो होला नि, उनी चम्किँदै नजिकै बसिन्। अनि बहिनीको नाम के भन्नु भरे? उसले बिर्से जस्तो गरी सोध्यो। मनसुनी भने त, फेरि बोलिन् नयनतारा। कति आफू मात्रै बोलेको, उहाँलाई नै भन्न दिए पनि त हुन्थ्यो। उसले मनसुनी नै बोलोस् भन्ने चाहेको थियो, तर नयनताराको बानी नै हो तेस्रो व्यक्ति हावी नहोस् भन्ने। त्यसैले छटपटाइरहेकी थिइन अघि, उनले बुझिन् आफ्नो उपस्थितिमा अरूलाई प्रमुख भएको सहन सक्दिन नयनतारा। ठिक छ, तपाईँहरू नै कुरा गर्नुहोस् न, म गइदिन्छु मनसुनी। आदरणीय श्रोताहरू, यतिन्जेलसम्म तपाईँले सुन्नुभएको वाचन साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको वाचन थियो। नाङ्गो मान्छेको बाँकी अंशको वाचन आगामी सातौं श्रृङ्खलामा हामी लिएर आउने नै छौं। तपाईँ यसअघिका कार्यक्रम स्पर्शका श्रृङ्खलाहरू पनि सुन्न चाहनुहुन्छ भने तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ, डाउनलोड गरेर राख्न सक्नुहुनेछ। तपाईँले कार्यक्रम स्पर्शको फेसबुक पेजमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com मार्फत पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। अनि तपाईँले नेपाली अडियो बुक एप्लिकेसन डाउनलोड गरेर एप्लिकेसनभित्र पनि तपाईँले नाङ्गो मान्छे पाउन सक्नुहुनेछ। यी विभिन्न माध्यमबाट तपाईँले डाउनलोड गरेर आफैसँग राखेर सुन्न सक्नुहुन्छ। तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त गद्य सामग्रीहरू छन् भने ती पनि तपाईँले पठाउन सक्नुहुन्छ। यदि इमेल इन्टरनेटमा पठाउन सक्ने छन् भने तपाईँले कार्यक्रम स्पर्शको इमेल आइडी pc.sparsha@gmail.com मा पठाउन सक्नुहुन्छ। यदि तपाईँसँग पुस्तकहरू छन् भने ती पुस्तकहरू मलाई सम्पर्क गरेर पठाउन सक्नुहुन्छ, जसको लागि चाहिँ तपाईँले फेसबुकमा मलाई म्यासेज छोड्न सक्नुहुन्छ। पर्वत चिमरिया सर्च गरेर कार्यक्रमप्रति सल्लाह सुझाव अनि प्रतिक्रिया दिँदै गर्नुहोला। भन्दै तिनजेलसम्म रेडियो सुनेर साथ दिनुहुने अनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै, प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै, आजको यस विषयबाट म तपाईँहरूको आवाजको साथी पर्वत स्पर्श पनि आज्ञा माग्छु। तपाईँको साता शुभ बितोस्। नमस्ते, शुभरात्री।